سماء ولا أرض أرضا. ثم الصلاة والسلام والتحية والإكرام على سيد الفصحى سيد المرسلين والأنبياء أبي القاسم محمد المصطفى وعلى الجوهرة القدسية البتول العذراء سيدة النساء فاطمة الزهراء وعلى بعنها أمير المؤمنين وبنيها الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما على بقية الله وحجته الكبرى الذي بيمنه رزق الورى وبوجوده ثبتت الأرض والسماء ولولاه لصاحت الأرض بأهلها واللعنة الدائمة على أعدائهم أجمعين من حين عداوتهم إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه الكريم: ولقد كرمنا بني آدم وحملناهم في البر والبحر ورزقناهم من الطيبات وفضلناهم على كثير ممن خلقنا تفضيلا. وقال رسول الله صلى الله عليه وآله وسلم: يا علي، تمنى جبرائيل أن يكون من بني آدم لسبع خصال صلوات. We were talking about the confidence of human perfection and the glorious hadith from our beloved Prophet saying to Imam Ali alayhi salatu wa salam, that, O Ali, Jibreel wishes that maybe he was one of the humans so that he can achieve one of those seven attributes. So we understand in the light of this hadith that these seven great spiritual attributes are such a great component and great components of human perfection that despite the fact that Jibreel is Sayyidul Malaika and head of the angels, but he is unable to reach that level of Nuraniyat and Ma'naviyat and divine levels of closeness unless and until he achieves those spiritual attributes. And we, the human beings, who have been awarded this opportunity and tawfiq from Allah as long as we are alive, are supposed to benefit from this opportunity and tawfiq before the tawfiq is taken away. I already discussed the saqiyul ma' fil hajj, providing the water to the thirsty at the occasion of hajj, and likewise masḥu ra'sil yatīb, rubbing your hand over the head of an orphan child. And in the speech in the afternoon, I have talked about as-salātu fil jama'a, the third attribute which Jibreel wishes to perform. Jibreel wishes to be a human so that he could perform it. So being an angel, he is unable to do certain levels which a human being is able to perform and reach. And tonight, and also the fourth one which I mentioned there in the speech was Ayadatul Mareed, paying a visit to a sick and ill person, which has a lot of thawab in Islam. And tonight is the turn of Mujalasatul Ulama. That means sitting around with the ulama. This is such a great attribute that Sayyidul Malaika is wishing Prophet Sakri Imam Ali al-Islam, that Jibreel wishes that maybe he was a human. So he had the tawfiq and opportunity to hang around with ulama, to sit with them, spend some time with the ulama. An-nazaru ila wajh al-alim ibadat. But looking at the face of an alim, quote unquote, and I will explain what's the meaning of the word al-alim very soon. So looking at the face of an alim is ibadat, Prophet said. And ma min alimin aw muta'allimin yamurru ala qaryatin. The Prophet said that there isn't a scholar or a student of Islamic knowledge that passes by any town or population. وَلَمْ يَأْكُلْ مِنْ طَعَامِهِمْ وَلَمْ يَشْرَبْ مِنْ شَرَابِهِمْ. And he, even though he has not eaten anything from their town and has not eaten anything or drink anything from their drinks, but just because he passes by that township, Allah subhanahu wa ta'ala removes the adab and punishment of all the people buried in the graveyards of that town for 40 days. For 40 days, you'll find all the people who are buried in the graveyard, their adab is removed. Just because one alim or a muta'allim, a person who is in the process of learning the knowledge of Quran and Ahlul Bayt, has passed by this town. Now the question arises, what is the knowledge? We have abundant ahadith from the Prophet and Ahlul Bayt alayhi salam that talks about knowledge, and you must have heard several of those traditions. Seek the knowledge from the cradle to the grave. Talabul ilmi fariza ala kulli muslimin wa muslima. Seeking knowledge is a duty on every Muslim man and a woman. Utlubul ilm walau kana bisseed. Learn the knowledge although you may have to go to China. And like my teacher Ayatollah Jawadi Amuli Hafizahullah was saying in his lesson, that if the Prophet was alive today, he would have said that utlubul ilm walau kana bisseed. Because China had nothing to offer in those days. That was just an example. Ala sabil al-tamthil, how we say in Arabic. It was just mentioned for the sake of giving you an example, even though you may have to go that far. So right now it's the center of Islamic education is the house of Qom, so go, even though you may have to seek the knowledge, even though you may have to go to Qom. There are abundant ahadiths, and there is an elaborate discussion among our research scholars and fuqaha about which knowledge precisely is meant by the Holy Prophet in his hadith when he is talking about and emphasizing on seeking the knowledge. Is it the knowledges which the people call as dunyavi ulum? Although we don't have those kinds of terminologies in Islam. So ya sirf dini ulum murad hai, dunyavi ulum murad hai ya dini ulum murad hai? In Islam, we don't have those terminologies used for the ulum, because the center of every ilm and knowledge is actually Allah subhanahu wa ta'ala. Every knowledge, He is the al-alimul mutlaq, the absolute knowledgeable. And ilm is aynul dhat, nothing but His essence. So we are born and we had nothing. We gained everything later on. Isn't that right? أَخْرَجَكُمْ مِنْ بُطُونِ أُمَّهَاتِكُمْ لَا تَعْلَمُونَ شَيْئًا. He is the one who took you out from the wombs of your mothers and you knew nothing. Blank. You know, we were blank slates when we were born. So everything we need to learn. We, the humans, need to learn everything after our birth. So basically, we find that every knowledge is actually provided by Allah subhanahu wa ta'ala. And please say salawat. Please, brothers, if you can come forward, somebody. Yes, sir. That once Imam Sadiq alayhi salam pointed towards his house, Imam Sadiq alayhi salam said that kullu ilmin la yakhruj min hadha al-bayt fa huwa batil wa ashara bi yadihi ila baytihi. Every knowledge that doesn't come out of this house is falsehood and batil. And then he pointed with his hand towards his own house. So we know that every knowledge that doesn't come out from the doorstep of Ahlul Bayt alayhi salatu wasalam is not categorized actually as quote-unquote a knowledge. And Shaheed Mutahhari rahmatullah alayh has clearly defined the meaning of those words where the Holy Prophet and Ahlul Bayt alayhi salam in their glorious ahadith have been using the word ilm and knowledge, that everything which has a benefit for you, every knowledge that has a benefit for you on the Day of Judgment is categorized to be the real knowledge which Islam and the Prophet and Ahlul Bayt are emphasizing upon us to learn. And every knowledge that has no benefit for you on the Day of Judgment is not included in the hadith of the Holy Prophet and Ahlul Bayt. So now you can understand very obviously that when the Prophet or Ahlul Bayt alayhi salam are using the word al-ilm, what does it stand for? Actually, it is ilmul akhirah. It's the knowledge of akhirat. Anything that has some benefit for you on the Day of Judgment. So with this definition, every knowledge becomes an Islamic knowledge. It depends. It depends on two factors. At the time of learning the knowledge, did you remember Allah? If you remember Allah subhanahu wa ta'ala at the time of seeking the knowledge, or did you remember money at the time of seeking the knowledge? Jab bachcha hamara career choose karta hai na, to ab jo options hum table pe rakhte hain, to usse hume pata chalta hai ki hume kitni mohabbat hai Ahlul Bayt se. Waise to khair guftu kare to kai log kya, usse bada to Ahlul Bayt ka jaane wala koi hai nahi. अब जब कैरियर चूज किया जा रहा है तो ये फैसला हो रहा है कि सबसे ज्यादा पैसे कैसे मैं बना सकता हूं. फैसला घुमाया आपने. एवरी नॉलेज दैट यू आर ट्राइंग टू सीक इज अ डिवाइन नॉलेज एंड इट इज एन इस्लामिक नॉलेज एंड यू कैन बेनिफिट थ्रू दिस नॉलेज फॉर द इन योर आखिरत ऑन द डे ऑफ जजमेंट एज लॉन्ग एज यू रिमेंबर अल्लाह एट द टाइम ऑफ सीकिंग योर नॉलेज. And after seeking your knowledge, you serve Allah subhanahu wa ta'ala after that and you remember your responsibilities towards that knowledge. Not for the sake of money. Not how much money you can make with what profession. Money is irrelevant. Money is going to come to you anyway. We are not created for money. We are not created for the dunya. Look at what Imam Ali has said to Muawiyah in his letter. Lesna li dunya furikna. وَلَا بِالسَّحْيِ فِيهَا أُمِرْنَا وَإِنَّمَا وَضَعْنَا فِيهَا لِنُبْتَلَى فِيهَا فَقَدْ ابْتَلَانَ اللَّهُ بِكَ وَابْتَلَاكَ بِي فَجَعَلَ أَحَدَنَا حُجَّةً عَلَى الْآخَرِ. We are not created for this dunya. وَلَا بِالسَّحْيِ فِيهَا أُمِرْنَا. Nor are we commanded by Allah subhanahu wa ta'ala. Nor are we commanded to do our efforts for the sake of this dunya. So in all the efforts in Islam are actually for the sake of akhirat. Nor are we commanded to do any effort for the sake of this dunya, ولكن وَإِنَّمَا ضُلِعْنَا فِيهَا لِنُبْتَلَى فِيهَا. The only reason why we are put here on this planet is that so that Allah subhanahu wa ta'ala can test us. We are put to test. فَقَدْ إِبْتَلَى اللَّهُ بِكَ وَابْتَلَاكَ بِي. So Allah tested me through you and tested you through me. فَجَعَلَ أَحَدَنَا حُجَّةً عَلَى الْآخَرِ. Allah made each one of us an evidence against the other. Hujjat. So there's no room for anybody to say, hey, I was not told. If I was given an opportunity, I could have done it. There's no room for that. So first of all, the first discussion when we are talking about mujalasatul ulama and sitting around with the quote-unquote al-ulama, which I still have to explain further about that word so that it's crystal clear in the minds of the youth and the elders. So first of all, knowledge means the knowledge of akhirat. And not every knowledge can be knowledge of akhirat. If you seek the knowledge for the sake of Allah, and you remember Allah after seeking the knowledge also. These are two conditions. You're not seeking any knowledge for the sake of money, with the money as your goal and intention of life. Instead, you are seeking for the sake of Allah subhanahu wa ta'ala. How much and through which profession I can serve Allah and the Prophet and Ahlul Bayt better than the rest of the professions. This is what our intention should be. If that's the case, then you will find barakat in our life. Aaj kal barakat ho khud gayi zindagi se. Barakat nahi rahi.
Wo jo barakatein hua karti thi, wo baaki nahi rahi. Na maal mein barakat hai, na umr mein barakat hai, na zindagi mein barakat hai.
Rizq mein barakat hai,
barakat nahi rahi. Here in Arabic, the word barakat is actually derived from the word barak. In Arabic, literally speaking, barak means the chest of a camel. Barak means the chest of a camel. So, the root word is taken from that. And the reason why it was derived from that is that in old days when people used to have the camels and the owner of the camel is trying to put the cord and reins and trying to raise the camel, is relaxing, he doesn't want to stand up. But the owner wants to make him stand up. So now the camel, in order to avoid, he sticks his chest on the ground. He sticks his barak, his chest on the ground. And from this, the word has been derived. So those of the blessings that stick around with you and are never taken away once Allah has given it to you, Allah never took it back from you because you deserve the blessings, that the blessings should continue to be given to you because you earned it and you were grateful towards the blessings practically. So the blessings stick around and stay with you. Those of the blessings are called that Allah has provided barakat in those necklaces and blessings. So start counting all those. We cannot count the blessings of Allah. But just pay attention. Just pay attention to all those blessings that Allah has awarded. And look as a checklist, just like a pilot has a checklist. You just look at the checklist, which of the blessings Allah gave me, but right now I have lost those blessings. All of those blessings that you have lost since your early age of maturity and Islamic maturity and gulu, you must remember that you didn't have the barakat in those blessings. And you deserve the blessings to be taken away. And every blessing that stick around with you and is not taken away by Allah, because Allah is not zalim, na'udhu billah, Allah is adil. He never takes away a blessing that He awards anybody unless that person himself becomes deserving for the blessing to be taken away and snatched away from him. That's how he deserves. You get what you deserve. Shukr is always amali. And there are several differences between hamd and shukr, but that's not the subject of my speech. But just one point and I will move forward. Shukr is, Quran says, Qulil hamdulillah. So hamd, our scholars say and mufassirin say, hamd and praise of Allah is oral in nature. Whereas shukr, when it comes to shukr, Quran says, اِعْمَلُوا عَلَى دَعُودَ شُكْرًا. Do shukr. The amal, your amal and actions need to prove that you are grateful towards Allah subhanahu wa ta'ala. Shukr is amali. We do the shukr through our tongue also, shukran lillah, but that's irrelevant. Unless and until you have performed the practical shukr and practical gratefulness, your oral gratefulness is unaccepted. And look at what Imam Ali al-Islam has already said, adna shukr and la tasta'ina bin ni'amihi ala ma'asihi. The minimum level of shukr is that you don't take the benefit of the blessings that God gave you and so that you perform sins. So basically, those are the people who are not misusing the blessings of Allah in order to perform the sins are the ones who are grateful towards the blessings of Allah. So everything of the Prophet and Ahlul Bayt alayhi salam had barakat. Dawat-e-Zul-Ashira ho rahi hai, aur ek handiya hai, jis mein khana pakaya gaya hai. Aur kitne saare logon ko dawat diye hai Paigambar Akram. Anzir ashiratak al-aqrabeen. Prophet started the propagation right from the family members. And now then all those people were invited, and there's a small pot in which the food was cooked, and everybody, Prophet is taking it, they're taking out the food, serving it to the people, to the guests, and the food doesn't decrease. No matter how much they take out from the pot, the food is never decreased. This is what is called barakah. So what I was saying is that the first point to understand is the meaning of the word ilm, which means the ilmul akhirah, every knowledge that is going to benefit you on the Day of Judgment. And second of all, who is an alim? So an alim has to be understood also, because alim is the carrier of the knowledge, and the knowledge has to be received from this person. Now the hadith of Amir al-Mu'mineen alayhi salam says that man amila bi ilmihi fa huwa alim wa man lam ya'mal bi ilmihi fa laysa bi alim. Someone who acts on his knowledge, he is the only person who is called alim. He is the only one deserving to be called alim. And the one who does not act on his knowledge is not an alim. So an alim is a person who not just seeks the knowledge of Quran and Ahlul Bayt alayhi salam, but he is the one who practices what he preaches. So if you practice what you preach, then you are a scholar. Let's suppose you have learned 10,000 rulings of Islam. So you are an alim of those 10,000 rulings. If somebody has learned 100,000, he's a scholar. Ilm is a relative quantity, you know. And it's a limitless. There's no limit to the knowledge of Allah. None of the attributes of God have a limit, because God is limitless himself. And knowledge is nothing but his essence. His attributes are nothing but his essence. So limited knowledge is also limitless, because his essence and zaat is limitless. So there is no limit to the knowledge. So, but it depends. The more you learn, the more you are obliged to practice. And the more you practice, the more noor of knowledge is awarded to you further after your practice. But if you learn the knowledge and you fail to practice, the noor of ilm is taken away from your soul. Ilm actually is noor. The noor of ilm, the divine light of ilm, is taken away from your soul. The people may think, out of their simple-mindedness, that the guy is an alim, but actually he is void of the noor of ilm. His soul does not have any ilm. If he had the ilm, he would have been practicing. So look at the behavior Ayatullah al-Uzma, Mirza Shirazi, rahmatullahi alayh. In Farsi they call him Mirza Shirazi al-Buzurg. Mirza Shirazi the Great, and he deserves to be called so. So when we find that the British came and they tried to exploit and to control the politics through the economy, the same old strategy which they later on used in India through the East India Company, So we find the same strategy was being adopted by the British colonialists in those days. And as soon as Mirza Shirazi learned that this tobacco deal has been signed by the Shia ruler, let me emphasize, by the Shia ruler of those days, Mirza Shirazi picked up his pen and he wrote that Bismillah ar-Rahman ar-Rahim al-Yom, this is the exact words, al-Yom istimal tambaku ala ayy nahwin kan dar hukm mubarize ba imam zaman ast. We need to learn who are the ulama. When the Prophet and the Prophet are talking about ulama, we must be crystal clear about it. So Mirza Shirazi picked up his pen. Didn't the Prophet say on the Day of Judgment, it would be compared, there would be a comparison taking place. The ink of the scholars would be compared with the midadul ulama. The ink of the pen of the scholars would be compared on the Day of Judgment with the blood of the martyrs. فَيُرَجَّحُ مِدَادُ الْعُلَمَا عَلَىٰ دِمَاءِ الشُّهَدَىٰ Prophet said. صَدَقَ رَسُولُ اللَّهِ He said the truth. And nothing but the truth. The Prophet said that there will be a comparison taking place between the ink of the scholars and the blood of the martyrs. And then the ink of the scholars will be given preference in the eyes of Allah over the blood of the martyrs. He said the truth. With one movement of the pen, a scholar can provide hidayat and guidance to millions and millions of masses and believers on earth who would have never gotten that guidance without the ink of that scholar. So Mirza Shirazi picked up his pen and wrote that now onwards, Bismillah ar-Rahman ar-Rahim, now onwards the usage of tobacco in any form is equal to fighting the imam of your time. That's the exact statement what he wrote. And on the next morning we find, hamari agar ye kuch hua hota, to scenario hi khuda jane kya hota. क्योंकि यहाँ तो मिठाइयाँ बढ़ती हैं महाराजे के मरने पे पुतले जलते हैं क्या क्या होता है मैं तो अपनी जबान नहीं खोलना चाहता इस मौजू पे जिस मुआशरे में इल्म की कदर ना हो वहाँ साहेब इल्म की क्या खाक कदर होगी साहेब इल्म की आलिम की तो वो कदर करेगा जिसे पहले उलूम कुरान और अहले बैत की कदर हो और उलूम कुरान और अहले बैत की अगर कदर ना हुई तो ये मानवी नेमत सल्ब कर ली जाती है और यही हुआ So what I was saying is that on the next morning, the king of Iran asked from his wazir to hand over the hookah to him. And he said that, you can chop off my head, but I'm not gonna give you the hookah. So what happened? What's the matter? He said, didn't you learn that Mirza Shirazi has given the fatwa that usage of tobacco is like fighting the imam of your time? I'm not able to fight the imam of my time. This is something that I can never do. सारी बुराइयां हैं मगर जो अच्छाइयां हैं उनको मानना चाहिए नक्स का एतराफ पहला जीना है अपनी तरक्की और अपनी बहबूदी और बेहतरी के लिए अगर हम अपने नक्स का एतराफ ही नहीं करेंगे इफ यू डोंट कन्फेस योर डेफिशिएंसीज यू कैन नेवर इंप्रूव दैट्स द स्टेप नंबर वन यू हैव टू एक्सेप्ट एंड कन्फेस योर डेफिशिएंसीज एंड शॉर्टफॉल्स एंड दैट्स हाउ यू इंप्रूव सो वी फाइंड दैट And those people, they have this beautiful attribute found in that nation that whenever they find the fatwa or hukum of a mujtahid arriving, they always obey. They don't question. You can ask a million times. It's very good to ask. That's how we learn. But you're not supposed to question or denounce or deny or condemn or challenge. Because this shows the arrogant nature and rebellious nature against not just that ruling, but the one who made the ruling, the legislator of this ruling, which is Allah subhanahu wa ta'ala.
It's like waging a war against the lawmaker.
So we find the king then turned to his wife and said that, hand me over that hookah. And she said, no, I'm not going to do that. And he said, upon whose hukum are you not going to give me? She replied, upon the hukum of the same through whose hukum I became halal on you.
نظر ہوئے آپ نے
اسے کہا جاتا ہے اطاعت جب اطاعت و تسلیم کسی معاشرے میں نظر آئے تو اللہ عزت بخشتا ہے اس معاشرے کو اور جہاں ٹانگ کھینچنا نظر آئے جہاں اعتراض نظر آئے ہر آدمی امام بننے کی کوشش کر رہا ہے ہر آدمی رہبر اور نیتا بننے کی کوشش کر رہا ہے یعنی اماموں کی کوئی کمی نہیں ہے بڑی کثرت ہے مامومین کی قلت پائی جاتی ہے کوئی معموم بننے کے دل تیار نہیں ہے امام تو جسے دیکھو امام بننے کے تیار ہے
بھائی آپ مائکرو بایولوجسٹ ہیں آپ ایسٹرانومر ہیں آپ ایسٹرو فزسسٹ ہیں آپ کیمسٹ ہیں آپ زوالوجسٹ ہیں
ہمارے سراخوں پہ سارے علوم اسلامی ہیں سارے کے سارے علوم اسلامی اگر آپ نے خدا کے لیے سیکھے اور سیکھنے کے بعد بھی خدا کو یاد رکھے ہوئے ہیں تو سب کچھ اسلامی ہے مگر بات یہ ہے کہ آپ نے اپنے علوم کے بارے میں مہارت حاصل کی ہے اور آپ کی مہارت اسلام و قرآن و اہل بیت کی تعلیمات کے بارے میں نہیں ہے جب اسلام و قرآن و اہل بیت کی تعلیمات آ رہی ہیں تو اب یہاں آپ کو ان کی طرف رجوع کرنا چاہیے جو ان علوم کے ماہر ہیں Don't we turn to experts in every matter of our life? It's nothing outrageous. But what is happening, brothers and sisters, is that you find, unfortunately, in some communities, generally speaking, that you find people belonging to different professions are trying to express their personal opinions and their personal takes on Islam and the concepts of Quran and Ahlul Bayt as if they are the final word on that issue. Just because you are an engineer, or you are a doctor, or you are a physicist, doesn't give you a right to express your opinion in the knowledges of Quran and Ahlul Bayt. Do you think all those people who are studying there for, 15, 20, 25, 30 years, are they silly?
Like you can just become an expert about the knowledges of Quran and Ahlul Bayt without going to the Hawza. That's the way this is happening, unfortunately. So that we can accommodate those brothers who are arriving and they can sit. So Mirza Shirazi ke hukum ke fatwe ke baad ki badshah ki zauja kya kehti hai ke huzur unhi ke hukum pe main la ke nahi dungi jiske hukum ki buniyad pe tumhare upar halal hui hai
Those are the personalities who had more and more essence of submission towards Allah's command and haq. Whomsoever you listen the haq from, wherever you listen to the haq, wherever you may be in whatever situation, jisse bhi, jahan bhi, jab bhi, jis tarah se bhi, aapko haq sunne ko mile, aap kabool karne ke liye taiyar hain? If the answer is yes, then you are classified to be a Muslim.
We are not talking about mu'min yet. A Muslim, because Imam Ali has already said al-Islam huwa al-Taslim. Islam, just by al-Pasandi ka naam hai. Nahjul Balagha. Aur Maulana ne farmaya, la'ansibanna al-Islam nisbatan.
Main Islam ki woh tareef karne ja raha hoon, ke na mujhse pehle kisi ne ki hai, na mere baad koi karega, aur isse behtar tareef, magar ye ke aisi hi kare jaise main kar raha hoon. Nare!
Then he said that Islam was tasleem. Islam is the essence of submission. Imam Ali didn't say a Shia person, a Muslim person is the one who is born to such and such parents. He didn't say that in Nahjul Balagha.
is that a Muslim is a person who has the essence of submission towards the command of Allah, towards Haq, in other words. Essence of submission. Al-Islam huwa al-Taslim, wal-Taslim huwa al-Tasdeeq, wal-Tasdeeq huwa al-Yaqeen, wal-Yaqeen huwa al-Adaa, wal-Adaa huwa al-Amal. إِنَّ الْمُؤْمِنْ أَخَذَ دِينَهُ عَنْ رَبِّهِ وَلَمْ يَأْخُذُهُ عَنْ رَعِيهِ. Islam is the essence of submission. Submission means certifying, and certifying means certitude and yaqeen. And you know, and then he said, "Wal yaqeen wal ada," that is performance. Wal ada wal amal. Performance is nothing but your action, the action. And then he finally says that in the mu'min akhadha dinahu, a mu'min is a person who takes his religion from his Lord. Walam yakhudhu an ra'ihi. He doesn't take his religion from his own personal take and opinion. Please keep your opinions at home when coming to an Islamic center. We're not here to worship anybody's opinions. We come to the Masjid al-Imam Barga and Husainiyya to worship Allah subhanahu wa ta'ala according to the opinion of Imam Sadiq alayhi salam.
ہم اس لیے آتے ہیں مسجد امام بارگاہ میں کہ مولا امام صادق علیہ السلام کی بتائے ہوئے قانون کے مطابق عمل کریں,
اپنے اپنی رائے اپنے انظار و آرا کو مہربانی فرما کے گھر چھوڑ کے آئے کریں. یہ کمیونٹی اوپینین کلب نہیں ہے. امام بارگاہ از ناٹ اے کمیونٹی اوپینین کلب. امام بارگاہ از اے پلیس آف ورشپ آف اللہ. لیٹ اس ورشپ دا وے گاڈ کمانڈڈ. دیٹس واٹ از گاڈ ورشپ. نہیں وہ تو صحیح ہے کہ قرآن نے تجھے کہا ہے, مگر فتویٰ تو ہے مراجع کا, مگر مولانا میری رائے یہ ہے.
میں آپ کی رائے سننے کے لیے تیار نہیں آیا ہوں کہ آپ مجھے آ کے اپنی رائے بیان کریں. یہ آپ کی رائے سننی تھی تو بلا وجہ عہدہ علمیہ خود میں بند کر دینا چاہیے تھا. بلا وجہ کی اس تکلف کی کیا ضرورت ہے؟ ہر آدمی اپنی اپنی رائے دے, اتنے منہ اتنی باتیں, ہر آدمی اپنی اپنی رائے دے سکتا.
یہ کیا کمیونٹی اوپینین کلب ہے؟ کیا ہو رہا ہے ملاحظہ روئے؟ جن لوگوں نے بلند درجات حاصل کیے ہیں وہ کس بنیاد پہ حاصل کیے ہیں؟ جب آ رہے ہیں مولا امام صادق علیہ السلام نے کیا فرمایا تھا کہ عبداللہ ابن ابی یعفور کے سلسلے میں, کہ عبداللہ ابن یعفور کا جب انتقال ہو گیا تو مولا امام صادق کے شاگرد ہیں نا, کیا فرمایا تھا کہ عبداللہ ابن یعفور کو اللہ تعالیٰ نے محل عطا کیا ہے جنت میں, اور اس محل کی ایک دیوار پیغمبر اکرم کے محل کے ساتھ ملتی ہے, دوسری دیوار مولا کائنات کے محل کے ساتھ ملتی ہے, تیسری دیوار امام حسن مصطفیٰ کے محل سے ملتی ہے, چوتھی دیوار امام حسین کے محل کے ساتھ ملتی ہے. یہ کون ہے عبداللہ ابن ابی یعفور؟ یہ وہی عبداللہ ابن ابی یعفور ہے. جب مولا امام صادق علیہ السلام کے پاس آتے ہیں تو فرمان کیا فرمایا تھا, کہ کیا کہا انہوں نے مولا کی خدمت میں؟ کہا کہ مولا لو فلقت رمانتم بنصفین وقلت هذا حلال وهذا حرام لقلت ان الذي قلت حلال حلال وان الذي قلت حرام حرام.
مولا اگر آپ میرے سامنے ایک ہی انار کو دو حصوں میں کاٹ دیں
اور اس کے بعد یہ فرمائے کہ یہ آدھا حصہ اسی ایک انار کا حلال ہے کھانا تم پہ, اور یہ دوسرا والا آدھا اسی ایک انار کا حرام ہے,
تو میں یہ گواہی دوں گا, اللہ کو حاضر ناظر جانتے, میں یہ گواہی دوں گا
کہ جس آدھے کو آپ نے حلال کہا ہے وہ حلال ہے, اور جس کو آپ نے حرام کہا ہے وہ حرام
ہے. اسے کہا جاتا ہے روح تسلیم. اسلام ہوا تسلیم. اور کہاں پہنچایا روح تسلیم نے عبداللہ ابن ابی یعفور کو؟ کہاں پہنچایا؟ تو میں عرض کر رہا تھا کہ عالم کی پہچان کے لیے ضروری ہے کہ عالم اپنے علم پہ عمل کرتا ہو. جو اپنے علم پہ عمل کرتا ہے وہ عالم ہے, اور علم پہ کے چونکہ علم کے چونکہ درجات ہیں لہذا عمل کے بھی درجات ہیں. علم کے تو انگنت درجات ہیں, لمٹ لیس, اس کی کوئی انتہا, اس کی کوئی مقدار ہی نہیں ہے. اسی طریقے سے عمل کے بھی درجات ہیں. جتنے جتنی طہارت قلب بڑھتی چلی جائے گی اتنا اتنا انسان کا علم کا درجہ, معرفت کا درجہ, عمل کا درجہ بڑھتا چلا جائے گا. تو جتنا جتنا انسان اپنے علم پر عمل کرتا رہے گا, یہاں تک کہ جیسے میں کل آپ کی خدمت میں عرض کر رہا تھا, آیت اللہ العظمیٰ سید جمال الدین گلپائےگانی بہت بڑے ہمارے عارف مجتہد گزرے ہیں, مولا امیر المومنین علیہ السلام کے حرم میں تشریف لے گئے
और क्या फरमाया मौला से कि मौला ये निगाह बसीरत मेरी रूह से मेरे कल्ब से आप ले लीजिए वापस, अब मैं इसको बर्दाश्त नहीं कर सकता। ये निगाह बसीरत यानी हर इंसान को उसकी रूह को उसकी हकीकी शक्ल में देखा करते थे, कौन इंसान किस जानवर की शक्ल में है, कौन इंसान इंसान की शक्ल में है, सब लोगों का की हकीकत और सब लोगों का बातिन और मलकूत उनको नजर आता था। तो मौला अमीर उमीन के हरम में जाके दरखास्त की कि मौला ये बसीरत मुझसे वापस ले लीजिए, मुझसे बर्दाश्त नहीं होता कितने जानवरों को देखना। देख देख के आदमी हद होती है ना, हर चीज की एक हद होती है, कहां तक आदमी बर्दाश्त करेगा। तो पहुंचे हैं कर्बला जियारत के लिए, बात उलमा की हो रही है, कर्बला जियारत के लिए पहुंचे रोजे अरफा। अरफे के दिन इमाम हुसैन अलैहिस्सलाम की जियारत का बहुत सवाब है। अरफे के दिन ऐसी बात है कि हज पे भी हम जाते हैं, मैदान अरफात कूच किया जाता है, तो यौम अरफा मैदान अरफात में स्टे होता है, दुआएं हैं इमाम हुसैन की, इमाम सद्दाद अलैहिस्सलाम की जो पढ़ी जाती हैं। तो अरफे के दिन एक जम गफीर मैदान अरफात में मौजूद हुआ करता है और एक जम गफीर कर्बला में भी होता है। अब किसी शख्स ने आके जब इमाम सादिक अलैहिस्सलाम से पूछा कि मौला इसी दिन आज अरफे का दिन है, यौम अरफा है, आज अच्छा खासा मजमा मैदान अरफात में भी मौजूद है, हज अंजाम दे रहा है, और आज अच्छा खासा मजमा जो है वो कर्बला के हरम में भी मौजूद है, मौला सैयदुश्शुहदा की ज़ियारत कर रहा है, अब आप ये फरमाइए कि इन दोनों मजमों में से अल्लाह की निगाह में कौन सा मजमा अफजल है। तो अब मेरे मौला ने क्या जवाब दिया, आपने फरमाया कि जो मजमा कर्बला में मौजूद है वो अफजल है।
नारे
कर्बला में मौजूद मजमा अफजल कैसे हो गया, फरमाया कि لأن في أولئك ولد زنا وليس فيها أولئك ولد زنا, क्योंकि उस मजमे के अंदर कुछ लोग ऐसे पाए जाते हैं कि जो वलदुज़्ज़ना है, जबकि इस मजमे के अंदर कोई भी वलदुज़्ज़ना नहीं
है।
आपसे मोहब्बत नहीं कर सकता सिवाय मोमिन के जो कि तय्यबुल विलादा हो, जिनकी विलादत पाकीजा हुई हो। वला यबुगुका इल्ला मुनाफिक, बाज रिवायतों में इल्ला काफिर का लफ्ज़ है, क्या आपसे बुग्ज नहीं कर सकता सिवाय मुनाफिक के या सिवाय काफिर के। खबुसत विलादतुहु जो खबीसुल विलादा हो, उसकी तशरीह बाज उलमा ने की वलदुल हराम, मैं हो ही नहीं सकता। तो मैं आपसे अर्ज कर रहा था कि इस्लाम में अलामात बयान की गई हैं, एक एक चीज की अलामत बयान की गई है। पैगंबर अकरम है, बड़ी तवील हदीस है, मौलाना कायनात से क्या कहा, फरमाया था कि या अली लिल मुखलिस सलासो अलामातिन, मुखलिस की तीन अलामतें हैं। हम कहते हैं ना एक दूसरे के साथ, फला साहब बड़े मुखलिस है, बहुत इखलास रखते हैं, आए पैगंबर अकरम से पूछते हैं कि मुखलिस होता कौन है, मौलाना कायनात से क्या कहा, मुखलिस की तीन अलामतें हैं, बुग्ज़ुल माल, बुग्ज़ुल दुनिया व बुग्ज़ुल मासिया। मुखलिस वो आदमी है कि जो माल से बुग्ज़ रखता हो, दुनिया से बुग्ज़ रखता हो और मासियत से गुनाह से बुग्ज़ रखता हो। सदका रसूलुल्लाह, सच फरमाया आपने। ये तो हो ही नहीं सकता कि हम अहले बैत के दुश्मन यानी हुब्बे दुनिया, हुब्बे दुनिया सबसे बड़ा दुश्मन है, जिसकी वजह से बाकी सारे गुनाह तो इसकी वजह से हुए हैं ना, हुब्बे माल ये अहले बैत का दुश्मन है। तो अगर हम माल बुरा नहीं है, दुनिया तो बुरी नहीं, अल्लाह की बनाई है दुनिया, किसने कहा कि बुरी है, सब कुछ अल्लाह का बनाया, अल्लाह तो फाइलुल खैर है। हमारे इल्मुल कलाम में मुतकल्लिमीन ने क्या कहा, अल्लाह से कोई शर सादर नहीं होता, जो कुछ भी अल्लाह से सादर होता है सिवाय खैर के कुछ नहीं है। हम अल्लाह को फाइल शर नहीं मानते बास फिरकों की तरह से, जो ये निस्बत तोहमत देते हैं अल्लाह ताला की तरह, अल्लाह से फाइल खैर है, दुनिया खैर, दुनिया बुरी नहीं है। हुब्बे दुनिया की बात हो रही है, ये लव अफेयर ये दुनिया के साथ अटैचमेंट मोहब्बत जो अपने माल के साथ हो ही जाती है जब तक तस्किया नफ्स ना हो जनाब खदीजा की तरह से। मैं अर्ज कर रहा था कि पैगंबर ने अलामतें बयान की हैं, क्या फरमाया कि लिशकी है सलासो अलामत है। अभी तो आपने मुखलिस की तीन अलामतें सुनी, फिर मौला कायनात से क्या कहा, तो ये फरमाया कि शकीउल कल्ब इंसान की तीन अलामतें हैं, कूतुल हराम, हराम गिजा खाता होगा, वल इज्तनाबो अनिल उलमा, उलमा से परहेज करता होगा, वस्सला वहदहु नमाज अकेले में पढ़ता होगा जमात को छोड़ के। मौलाना कायनात से पैगंबर अकरम ने फरमाया कि शकीउल कल्ब इंसान की, इंसान एक दिन में शकीउल कल्ब नहीं बनता, पहले आदमी कसीउल कल्ब बनता है नऊज बिल्ला, और कसीउल कल्ब कसावत कल्बी के इंतहाई दर्जे को शकावत कहा जाता है इल्मुल अखलाक में। पहले आता है गुना मासियत, फिर गुना के बाद अगर आदमी ने तौबा नहीं की, इसी जैसे मैंने कल अर्ज किया था कि गुना करने के फौरन बाद तौबा वाजिब फौरी है, तौबा ना किया जाए तो इंसान ने एक गुना नहीं किया, दो किए, क्यों, क्योंकि तौबा नहीं की उसने गुना के बाद, तो मासियत के फौरन बाद इंसान गुना करे। अगर इंसान अल इसरार और अल दंब के ऊपर अमल करे, यानी एक गुना के बाद दूसरे गुना का इर्तिकाब कर ले, दूसरे के बाद तीसरे, तीसरे के बाद चौथे, नाउज़ु बिल्लाह, तो एक वो नौबत आती है कि जब इंसान के अंदर कसावत कल्बी पैदा हो जाती है, अब आंसू भी नहीं निकलते, ला मा जफ्फत दुनू इल्ला ले कसवत कुलूब, हदीस कह रही है, बात जो होते ना आप कुछ भी मसाइब उनके सामने पढ़ दे उनकी आंखों से आंसू नहीं आते, कैसे ही मसाइल सुन ले आंसू नहीं निकलते। तो पैगंबर ने क्या फरमाया था कि माँ जब पदू आंसू खुश्क नहीं हुआ करते इल्ला ले कसवतिल कुलूब, मगर कसीउल कल्ब होने की वजह से, कसीउल कल्ब होने की बदौलत आंसू खुश्क हो जाया करते, बाद लोग कसीउल कल्ब है यानी इसकी वजह से आंसू नहीं निकलते। और फिर फरमाया कि माँ कसरतिल कुलूब इल्ला ले कसरतिल दुनूब, कि इंसान कसीउल कल्ब होता ही नहीं है मगर गुनाहों की कसरत की वजह से। आपने तो अब गुनाहों की कसरत किल्लत है इंसान के कसीउल कल्ब हो जाने का, और ये भी तर्जमा से ही होता है कि भाई स्टोन हार्टेड, मैं ये तर्जमा कभी नहीं करता इसका, क्योंकि स्टोन से साथ इंसान, इस जैसे इंसान की निस्बत दे देना वाकई पत्थर के साथ बेइंसाफी है, पत्थर के साथ बेइंसाफी है, इसलिए कि कुरान ने पहले ही ऐलान किया कि इन्ना मिनल हिजारत लमा यतफज्जर मिनहु अनहार, कि पत्थरों में से बाल्फाज दीगर पत्थरों में से बाजे ऐसे होते हैं कि जो मुनशक हो जाते हैं, फट पड़ते हैं और उसके अंदर से चश्मा निकल आता है, बरामद हो जाता है, मगर ऐसे इंसान हमारे सामने पाए जाते हैं, हम देख रहे हैं मुआशरे में कि उनके सामने कुछ भी कर लिया जाए उनका दिल नरम होने वाला नहीं। तो ये कहना कि स्टोन हार्टेड, ये इंसाफ नहीं है, ये तो तर्जमा नहीं है, उससे बदतर है। तो कसावत की अगली मंजिल शकावत कल्बी है, और इंसान नाउज़ बिल्लाह अगर शकीउल कल्ब हो जाता है तो अब ये पॉइंट ऑफ नो रिटर्न पर पहुंच चुका है, ये ऐसी मंजिल पे पहुंच गया है कि अब यहां से बरगश्त मुहाल और मुमकिन ही नहीं है, नामुमकिन है। उससे पहले तो इसीलिए कहा जाता है ये सारी तालीमात रसूल अहले बैत की इसीलिए पेश की जाती है कि इंसान इस ईमान के साथ इस दुनिया से जा सके। अल्लाह हर शख्स को एक नेकी की 10 जजा देता है, लंबा है, मगर क्या कहा गया, मन जा बिल हसनते, पहले पहुंचे तो सही आप 10 नेकियों के साथ। न जाने कितने ऐसे हैं कि जो इस दुनिया से ही जाते जाते अपनी नेकियों को महफूज नहीं रख पाते, नेकियों अगर हम महफूज रखते हुए इस दुनिया से उस आलम में मुंतकिल हो जाए तो वकीलन हमें नेकियों के 10 गुना सिला मिलेगा। तो मैं अर्ज कर रहा था कि इमाम सादिक अलैहि सलाम फरमाते हैं इज़ा मात इब्न आदम दखला माहु फी कब्रिही सित्तत सुवर, मजमूअ रिवायत, कि अगर एक इंसान मरता है तो उसके साथ कब्र में 5 सूरतें, 5 नूर गोया उसके हमराह कब्र में वारिद होते हैं। दाएं तरफ इंसान के नमाज का नूर है, बाएं तरफ इंसान के रोजे का नूर है, इंसान के सामने उसके हज का नूर है, चेहरे के सामने उसकी पसे पुश्त
zakat, yani jitni bhi islami tax, zakat in the literal meaning of the word, lughvi maana mein, yani khums ko zakat, jin pe wajib hai wo zakat nikale, jin pe khums wajib hai wo khums nikale, jin pe fitra hai wo fitra nikale. Islam ke sare taxes literal maana, lughvi maana mein istemal ho raha hai lafz. To insaan ke pase pusht zakat ka, yani islami taxes ka noor hai, aur insaan ke paithi wo sari khidmatein jo usne apne momin baradaran ke liye anjam di thi, muwasatul ikhwan, momineen ki madad karna, kaam aana unke waqt pe, unke mushkil waqt mein unki haajaton ko bhar lana, kaam aana. Jitni bhi aapne dusre momineen ki khidmat ki hai, isko is niyat se na kare ke mere unse taluqat hain face saving ke liye, isko is niyat se kijiye ki ye shakhs maulaye kainat ki walayat o imamat ke upar imaan rakhne wala ek shakhs hai. Aur kyunki ye maulaye kainat ki imamat o walayat par imaan rakhne wala hai, ab jab aap is niyat se is momin ki madad karenge to aapne dar haqeeqat us momin ki madad nahi ki hai balki maula ameer ul momineen ki khidmat anjam di hai. ہوتا تو یہ ہے نا کہ ذاتی تعلقات کو لوگ زیادہ ترجیح دیتے ہیں, ذاتی تعلقات کو زیادہ ترجیح دی جاتی ہے بعض مقامات پہ اہل بیت کے مشن کی نسبت. اب دیکھیں گھر میں مجلس ہوتی ہے تو کتنے لوگ آتے ہیں, امام بارگاہ کی مجلس کی نسبت جن سے تعلقات, جو ایک امام بارگاہ جانا پسند نہیں کرتے وہ بھی آپ کو گھر کی مجلس میں نظر آ جاتے ہیں, جو اس امام بارگاہ میں پسند نہیں کرتے وہ بھی نظر آ جاتے ہیں. تو میں عرض کر رہا تھا کہ یہ پانچ نور ہیں اور چوتھا نور کون سا ہے, مومنین کی خدمت کا ہے, اور پانچواں نور ہے ولایت اہل بیت کا جو انسان کے سرحانے ہیں. اب آپ ملاحظہ فرمائیے کہ انسان کا ہماری شریعت میں کیا حکم ہے کہ جب ہم ایک مردے کو لٹاتے ہیں قبر میں تو حکم یہ کہ آپ اس کے جنازے کو بالکل موڑ دیجئے قبلے کی طرف, یہاں تک کہ پاؤں کے انگوٹھے بھی قبلہ رخ ہوں, پاؤں کے انگوٹھے کے ناخون بھی قبلہ رخ ہوں, پورے کے پورے بدن کو. کیا فرمایا تھا میرے مولا امام صادق علیہ السلام نے کہ دائیں جانب انسان کے نماز کا نور ہے. اب آپ نے جب مردے کو اس طریقے سے لٹا دیا دائیں کروٹ پہ, یعنی ساری برزخ کی مدت میں انسان اپنی نمازوں کے سہارے لیٹا ہوا ہے.
پیغمبر نے فرمایا تھا الصلاۃ عمود الدین, نماز دین کا ستون ہے, ان قبلت قبل ما سواها وان ردت رد ما سواها. نماز قبول ہو گئی تو سارے اعمال قبول ہو جائیں گے, نماز قبول نہیں تو سارے اعمال رد کر دی جائیں گے. اول ما يحاسب به العبد الصلاۃ, پہلی چیز کوسچن نمبر 1 جو کہ روز قیامت پوچھا جائے گا وہ نماز ہے. اب یہ سارے کے سارے نور جو ہے چاروں یہ نور جو ہے یہ ان سے وہ نور کے جو پائیدی ہے انسان کے یعنی مومنین کی خدمت کا نور, وہ نور کہتا ہے باقی ان چاروں ان نور سے کہ جی آپ لوگ اس مومن کی مدد کیجیے برزخ میں, اور جب آپ کے بس میں نہ رہے تو پھر مجھے بتائیے گا پھر میں مدد کروں گا. یعنی دوسرے مومنین, ہر وہ شخص کے جو ولایت علی پر ایمان رکھتا ہے اس کی ولایت کے ایمان کے عقیدے کی نیت سے اگر آپ نے اس مومن کی خدمت کی, چاہے آپ کے ساتھ ذاتی تعلقات اس کے اچھے ہوں یا برے ہوں. علی بن ابی طالب کے ساتھ تو اچھے ہیں, آپ کے ساتھ اچھے ہوں یا برے ہوں, اگر آپ نے کسی مومن کی اس نیت کے ساتھ خدمت کی ہے کہ یہ علی کی ولایت کا معتقد ہے تو پھر یہ والا نور ہے جو آپ کے پائیں بھی موجود ہوگا. جب نماز کا نور بھی بے بس ہو جائے, جب روزے کا نور بھی بے بس ہو جائے, جب زکات کا نور بھی بے بس ہو جائے گا, جب حج کا نور بھی بے بس ہو جائے گا, پھر یہ والا نور ہے جو آپ کی تسبیحی کرے گا.
اور اس کے بعد یہ سارے کے سارے نور مل کے سوال کرتے ہیں اس نور سے کہ جو سرحانے ہیں, سب سے زیادہ تیز یہ ہے, سب سے شدید, سب سے انٹینسو یہ ہے. جیسے ہم لائٹ کو
ल्यूमेंस में नापते हैं कि कितने ल्यूमेंस की उसकी इंटेंसिटी है. सबसे ज्यादा शिद्दत नूर की जो है उस नूर की है कि जो इंसान के सरहाने होगा. तो ये सारे के सारे नूर अपना अपना तारुफ कराते हैं कब्र में, और उसके बाद सारे के सारे पूछते हैं इस नूर से कि आप भी तो अपना तारुफ कराइए. तो ये कहता है कि मैं इस शख्स की वनायत का अकीदा हूं.
अब मालूम हुआ कि वलायत का अकीदा कितना इंपॉर्टेंट है, कितना इंपॉर्टेंट है. बुनियाद इस्लाम वाला कम से सदिया सुरारा में ये था ना कि इस्लाम को पांच चीजों पे
की बुनियाद डाली गई. अल सलात व ज़कात वल हज वल सौम वल हज वल वलाया, नमाज के ऊपर और इस्लामी टैक्सेस के ऊपर और हज के ऊपर और रोजे के ऊपर और वलायत के ऊपर. और फिर मेरे मौलाना बकर इस्लाम ने क्या फरमाया था, वलम युनादा बिशैइन कमा नूदिया बिल वलाया, और लोगों को इस तरीके से किसी शय की तरफ पुकारा नहीं गया था जिस तरीके से वलायत की जानिब पुकारा गया था. अगर लोगों ने क्या किया, फअखज़न नासु बे अरबाइन व तरकू हाज़िही, लोगों ने पहले चार को तो ले लिया और इसको तक कर दिया
यानी वलाया. और उसके बाद फरमाया कि वल्लाह ला यस्तकमिल अरबा हत्ता यस्तकमिलूहा बिल खामिसा,
खुदा की कसम वो पहले चार को भी कामिल नहीं बना सकते जब तक उनको वलायत के जरिए से कामिल ना बनाए.
तो मालूम हुआ कि वलायत अहले बैत तो रूह है नमाज की, वलायत अहले बैत तो रूह है रोजे की. सारे हज मुंह पे मार दिए जाएंगे अगर वलायत अहले बैत नहीं है, सारी नमाजें मुंह पे मार दी जाएंगी अगर वलायत अहले बैत नहीं है. सारा खुम्स भी निकाल लीजिए, हिजाब भी कर लीजिए, हर इबादत पे अमल कर लीजिए, अगर वलायत अहले बैत नहीं तो मुंह पे मार दिया जाएगा.
सारे के सारे अमाल की कबूलियत भी इसी शर्त के ऊपर मौकूफ है. तो लिहाजा ये वलायत का अकीदा असास है. पैगंबर अकरम ने बुलाया एक शख्स को, नमाज पढ़ रहा था नहीं आया, आपने दोबारा आवाज दी फिर नहीं आए. कई दफा ऐसा हुआ यहां तक के जो नमाज पढ़ के पारे वो कैसे अहमक है बाज लोग,
सादा जहन है, बेबसीरत है, बेमारिफत है, दीन को समझा नहीं है. दो रकत भी पढ़े मगर ढंग से पढ़े मारिफत के और शनाख्त के साथ, जो बेहतर है हजार रकतों की निस्बत जो बगैर मारिफत के पाइल अप कर दी जाए और उनका अंबार खड़ा कर दिया जाए मगर सबकी सब बेरूह हो. क्या हासिल है ऐसी इबादतों का. डू वन थिंग बट डू इट वेल और डोंट डू इट.
पैगंबर ने आवाज भी नहीं आ रहे, बड़े बड़े अपने को दीनदार समझते हैं, इनका कितना ही टेढ़ा है. बाल लोगों का किबला टेढ़ा है, तो फारसी में कहते हैं खत, तो खत सीधा नहीं है, किबला ही टेढ़ा है बाल लोगों का. लिहाजा जब नमाज पढ़ चुका तो अब पैगंबर अकरम के पास आया तो आपने फरमाया कि जब मैंने बुलाया था तो क्यों नहीं आए. क्या रसूलल्लाह मैं तो नमाज पढ़ रहा था. अगर तुम्हें नमाज किसने सिखाई, क्या मैंने नमाज नहीं सिखाई थी. भाई वही रसूल जिसने नमाज सिखाई वही तो दावत दे रहा.
यानी ये भूल गए कि जाहिर की इबादत को ले लिया और उस नमाज की रूह की तरफ पुश कर दी और नमाज को अंजाम दे रहे हैं क्योंकि टोकरी है. यानी नमाज के धड़े को अंजाम दे रहे हैं उसकी रूह की तरफ पुश करके.
आपने नमाज तो सारी पढ़ रहे थे, नमाज तो यजीद को तारक को सलात नहीं था,
जुमे की नमाज दुख को पढ़ा दी थी शराब के नशे में. दुख इधर इमाम हुसैन अलैहि सलातो सलाम जमात करा रहे, उधर उमर इब्ने साद लानतुल्लाह अलैह नमाज पढ़ा रहा है, नमाज तो वहां भी हो रही थी. इज दैट द वे यू वुड मेक अ डिफरेंस बिटवीन द टू पीपल एंड टू कैटेगरीज ऑफ पीपल जस्ट बिकॉज दे आर प्रेइंग. एवरीबॉडी वाज प्रेइंग. क्या खवारिज नमाज नहीं पढ़ रहे थे, नमाज सब पढ़ के आए थे ना हैदर अली को कत्ल करने के लिए. क्या अभी तक हम इतने सादा लोग हैं कि लोगों के की खोखली नमाजों को बगैर वलायत की नमाजों को मेयार समझते रहे हैं.
क्या अभी तक इतने ही सादा लोग हैं, 11 इमाम शहीद हो चुके अभी तक इतने ही सादा लोग हैं. तो वलायत किसे कहते हैं, यानी हुकूमत. क्या कहते हैं वलायत उल फकीह, यानी उल फकीह की हुकूमत. वलायत यानी हुकूमत, ठीक है.
تو ولایت کا مطلب یہ ہے کہ جب ہم نے 12 معصومین علیہ السلام کو اپنا حاکم اور مولا تسلیم کیا, اب اس کا لازمہ یہ ہے کہ ہم کسی بھی طاغوت کو اپنا حکمران نہیں مان سکتے. لہذا وہ سارے لوگ کہ جو زبانی جمع خرچ کے طور پہ اہل بیت کے ساتھ نسبت کا دم بھرتے رہے مگر طاغوت کی حمایت کریں, ان کو یہ جان لینا چاہیے کہ اسلام میں پہلے لا الہ ہے, اس کے بعد الا اللہ کا رتبہ آتا ہے.
پہلے تو آپ لا الہ کہیں گے, پہلے تبرا کا درجہ ہے, اس کے بعد تولا کا درجہ ہے.
جن لوگوں نے برات کا فریضہ ہی اہل بیت کے دشمنوں سے برات کا فریضہ ہی نہیں نبھایا, وہ اہل بیت کی موالات کا دم کیا بھر سکتے ہیں؟
جب تک ہم ولایت کے ساتھ وابستہ نہیں ہوں گے اس وقت تک ہم ہمارا قبلہ درست نہیں ہے, ہمیں اصلاح کی ضرورت ہے. اور یہ اسلام کے بنیادی ترین اصولوں کی بات ہو رہی ہے, اس کے بغیر ہماری ساری عبادتوں تک کہاں پہنچ جائے؟
عبادتیں تو اصول دین میں ہیں, ابھی تو ہم اصول دین کو تو پہلے سیٹل کر لیں. امامت کا تو تعلق اصول سے ہے نا, ابھی کہاں نمازوں کا ذکر لے کے آ گئے؟ نماز تو پورے دن کی بات ہے, ابھی تو پورے دن تک ہم پہنچے ہی کہاں, ابھی تو پہلے امامت تو سیٹل ہو جائے,
تو پہلے اصول دین طے ہو جائے. کہاں نماز کا ذکر بیچ میں لے کے آ گئے؟
پہلے اصول کی باتیں طے ہو جائے. تو اصول کی باتیں یہ ہیں کہ انسان پہلے اپنے عقیدے کو درست کرے,
پہلے امامت و ولایت کے عقیدے کے ساتھ وابستہ ہو اور اطاعت کرے رسول اہل بیت کی, ولایت کی, ان کو حکمران تسلیم کرے. آج امام زمانہ علیہ الصلوۃ والسلام کے زمانے میں ہم زندگی گزار رہے ہیں, تو آج امام زمانہ علیہ الصلوۃ والسلام کے دشمنوں سے برات کا اظہار کریں, نہ یہ کہ کرب کے یزید کو فقط ہم نے برا کہہ دیا, وہ تو آ کے میرا گرین کارڈ کینسل نہیں کر سکتا.
بے شک پورا کہیں گے, یقیناً کہیں گے, ہمارے عقیدے کا حصہ کہتے رہیں گے, یقیناً کہیں گے, مگر یہ کافی نہیں ہے جب تک آج کے یزیدوں کو بھی برا نہ کہا جائے. امتحان تو میرا یہ ہے نا, کل کا تو یزید جا چکا, وہ تو مجھے کیا نقصان پہنچائے گا؟ تو اسلام آف کنوینئنس از ناٹ اسلام, برادرز اینڈ سسٹرز. دیر آر سم پیپل آؤٹ دیر ہو آر فالوئنگ دا اسلام آف کنوینئنس, جسٹ پکنگ اینڈ چوزنگ سرٹن تھنگز. جو چیزیں ہمارے لیے سہولت کا باعث ہے ان چیزوں کو لے لیا, اور جن چیزوں سے ہمارے مفادات, ہماری دنیا خطرے میں پڑنے کا خدشہ ہے, ان چیزوں کو ترک کر دیا, چاہے امام زمانہ کو ہم خون کے آنسو رلاتے رہے.
یہ کیسا اتباع ہوا؟ یہ تو کوفی رویہ.
ان کو کیا نہ کوئی والوں نے نماز تو پڑھ رہے ہیں, روزے بھی رکھ رہے ہیں, حج پہ بھی جا رہے ہیں, خط بھی لکھ رہے ہیں. وہ غیر تھوڑی خط لکھے گا 18,000 مولا کو یہ کہہ کے کہ مولا آپ ہمارے امام ہیں, غیر کیوں کہے گا کہ آپ ہمارے امام ہیں؟ غیر کو کیا پڑھی ہے کہ وہ کہے امام حسین سے کہ مولا آپ ہمارے امام ہیں؟ That's not the tone of those who don't even believe in the ولایت. انہوں نے تو لکھا تھا نا, نماز بھی پڑھ رہے ہیں,